नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई मिलन तिमिल सिन्हाको स्वागत छ। बदलिदो नेपाल काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ। स्कूल क्याम्पस बन्द भएको आधा वर्ष भयो। यसबीचमा अनलाइन कक्षा भइरहे पनि सबैतिर प्रभावकारी भएको छैन। कोरोनाको कारण बन्द अरू सेवारत क्षेत्र विस्तारै खुल्न थाले पनि शिक्षण संस्था कहिलेदेखि कसरी खुल्छन् भन्ने यकिन छैन। स्कूल क्याम्पस छिटै खुल्ने सम्भावना नभएपछि पढ़ाईसँगै वैकल्पिक विधिबाट परीक्षा पनि हुन थालेका छन्। आज हामी यसै विषयमा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डीन तथा परीक्षा संयोजक प्राध्यापक डाक्टर बिजु कुमार थपलियासँग कुरा गर्दैछौ। थपलियाजी, तपाईँलाई उज्यालोमा स्वागत छ।
नमस्कार,
धन्यवाद। आधा वर्षदेखि पढ़ाई ठप्प छ, स्कूलसँगै क्याम्पसहरू, तपाईँको विश्वविद्यालयमा पनि पढ़ाई भएको छैन होला, विकल्पमा के गरिरहनु भएको छ?
होइन, पढाइ नै भएको छैन भन्न त अलिक मिलेन, किन इन द सेन्स भने हाम्रो धेरै विद्यार्थीको जाँचमा त जानुभएको छ उहाँहरू, तर केही सेमिस्टरको र केही कार्यक्रमहरूको चाहिँ पढाइ चलिरहेको छ, त्यो भइरहेको छ हामीले, किनभने अनलाइन पद्धतिमा हामीले अब अलिकति टाइम लाग्यो होला, एक महिना डेढ महिना जति लाग्यो होला, तर त्यसपछि चाहिँ हामी त्यो अनलाइन पद्धतिबाट हामी उहाँहरूको क्लासहरू सञ्चालन गराइराखेका छौँ। र अब अरूको हकमा, हाम्रो धेरै जस्तो विद्यार्थीको हकमा जो जाँचमा हुनुहुन्थ्यो, उहाँहरूको कुरालाई चाहिँ हामी कसरी अगाडि बढाउने, के गर्ने, कसरी यो हुँदैछ भनेर हामी सबै कुरो गरेर अब हामी त्यसमा अगाडि बढ्दैछौँ।
परीक्षाको कुरा केही बेरमा गरौँला, यो पढाइकै कुरा गर्दा तपाईँले भन्नुभयो पढाइ भइरहेको छ अनलाइन प्रविधिबाट भनेर, कसरी मिलाउनु भएको छ? जसरी कलेजमा हरेक दिन दैनिक विद्यार्थीहरू जाँदा जस्तो पढाइ हुन्थ्यो, अनलाइनमा पनि त्यसै गरी भइरहेछ?
हजुर, अब दैनिक नै भइरहेको छ, तर यसो जस्तो अनलाइनमा बस के अरे तपाईँलाई फिजिकली हामी उहाँहरू आउँदाखेरि जसरी पढाइ हुन्थ्यो, दिनमा भनौँ न पाँच घन्टा जति हामी लगातार हामी पढाउन सक्थ्यौँ, हामी घन्टी एउटा पछि अर्को गर्थ्यौँ, तर अनलाइनमा अब त्यस्तो गर्न सकिँदैन, किनभने अनलाइनको एउटा कस्तो छ भने उहाँहरू पनि एउटा थकित हुन्छ, किनभने निरन्तर त्यो स्क्रिनमा हेरिराख्नुपर्ने हुन्छ, र सबैको स्क्रिन ठुलो पनि छैन, सबैको स्क्रिन सानो छ, धेरैको सानो छ, किनभने उहाँहरू मोबाइलबाट गर्दै हुन्छ, त्यसैले हामीले सक्दो हामी दुई घन्टाभन्दा बढी, दुई या अढाई घन्टासम्मभन्दा बढी हामी लिँदैनौँ क्लास एक दिनमा, र त्यसैमा चाहिँ हामीले मिलाएको छौँ, र त्यसरी अहिले प्रभावकारी रूपमै भइरहेको छ। त्यसमा हामीले के देखेको छौँ भने विद्यार्थीहरू पनि धेरै इन्टरेक्सन पनि गर्ने, किन अब त के छ भने उहाँहरू घरमै बसेर अरू कुरोले डिस्ट्र्याक्ट गरेको छैन, उहाँहरू घरमै बसेर त्यो पढ्नुपर्छ भनेर नै आउनुभएको छ अनलाइन, किनभने हामीले भनौँ न यहाँ क्लासमा आउनु पर्दाखेरि बुवा आमाले तिमीहरू क्लासमा जाऊ भनेर पठाउनुहुन्छ, तर उसलाई मन नभए पनि ऊ आउँथे कलेजमा, पढ्नु मन लागेन भने क्लासमा बस्दैन थियो होला, बसे पनि सुन्दैन थियो, तर अब त के छ भने घरमै छन्, आफै पढ्नुपर्छ भनेर उहाँहरू अनलाइनमा बस्नु भएको छ, त्यसले गर्दाखेरि उहाँहरूको एटेन्सन, उहाँहरूको पार्टिसिपेसन धेरै नै राम्रो छ।
सबै विद्यार्थी अनलाइनमा चाहिँ आबद्ध हुन सम्भव भएको छ?
हो, केही विद्यार्थीलाई गाह्रो चाहिँ भएको थियो अलि सुरुमा, तर उहाँहरूले पनि अब के भन्दाखेरि जस्तो सिचुएसन हुन्छ त्यसमा त सबैले एउटा ह्युमन नेचर एडप्ट गरिहाल्नुहुन्छ, त्यसैले गर्दाखेरि विद्यार्थीले पनि एडप्ट गर्नुभयो अहिले, केही विद्यार्थीहरू अलिकति गाह्रो भएको थियो जहाँ चाहिँ उहाँहरूसँग इन्टरनेट भनौँ न हामीले जुन वायरलेस पद्धतिबाट यो उसबाट चाहिँ नभएर उहाँहरूले मोबाइलको डाटा प्याकबाट चलाउनु पऱ्यो, र त्यसको लागि पनि हामीले हाम्रो विश्वविद्यालयबाट जुन भनौँ न या त नेपाल सरकारको र यो एनटिसीको र एनसेलको जुन एग्रिमेन्ट्सहरू भयो त्यसैको आधारमा हामीले डाटा प्याकहरू लिनलाई उहाँलाई चाहिँ हामीले ऊ गऱ्यौँ, मिलायौँ प्रावधान, र उहाँले त्यो डाटा प्याक पनि युज गरिराख्नुभएको थियो, त्यसले गर्दाखेरि महिनाभरिको कस्टमा उहाँलाई मलाई लाग्छ 250-300 रुपियाँ मात्रै पर्छ डाटा प्याक युज गरेर पढ्नु पर्दाखेरि, सो त्यसले गर्दाखेरि त्यस्तो गाह्रो चाहिँ भएन। सुरुमा उहाँहरूले कसरी गर्ने के गर्ने भएको थियो, तर अब चाहिँ अब सम्पूर्णले आफ्नो व्यवस्था मिलाइसक्नु भएको छ र क्लास अनलाइनमा उहाँहरूले सुचारु रूपमा लिइराख्नु सक्नुभएको छ।
अब कलेज स्तरका विद्यार्थीहरू प्रविधिको पहुँचमा त पक्कै हुनुहोला, तर अब तपाईँले भन्नुभयो अहिले डाटाको कुरा, कतिपय ठाउँमा मोबाइल नै नचल्ने, मोबाइल नै नटिप्ने समस्या छ, अब त्यो मोबाइलबाट गर्दाखेरि अर्को कम्प्युटरबाट गर्दाखेरि बत्ती गइरहने समस्या छ, यो सबै समस्याको बावजुद पनि विद्यार्थीहरू पढ्दै हुनुहुन्छ, त्यसको मतलब?
हजुर, अब यस्तो छ, कहिले कहिले हुन्छ नि क्लासमा बस्दाखेरि पनि टिचरले पढाइराखेको बेलामा दुई मिनटको लागि भयो भने एक मिनटको लागि ध्यान कतै भत्किन्छ, त्यस्तै भएको होला अहिले पनि भन्छु, केही विद्यार्थीहरू जस्तो पढिराख्नु झट्ट बत्ती गयो, तर एकैछिनमा बत्ती आएर उहाँहरूको जुन अल्टरनेट ऊ छ त्यसमा उहाँ आइहाल्नुहुन्छ, एक दुई मिनटको लागि कोही अफ हुन सक्नुहुन्छ। त्यस्तो अब कस्तो हुँदाखेरि त्यसलाई पढाइ एक घन्टा दुई घन्टाको क्लास हुँदाखेरि एक दुई मिनट उहाँहरूको केही प्राविधिक समस्याले गर्दाखेरि उहाँहरू अनअफ हुन सक्नुहुन्छ, त्यसले उहाँलाई पनि त्यति अप्ठ्यारो पार्दैन र प्रमिन उसलाई प्रोलाई पनि त्यति टिचरलाई पनि त्यति अप्ठ्यारो पार्दैन। त्यो चाहिँ अब प्राविधिक कुरोहरू हो र हामीले बुझ्नु पनि पर्छ अहिलेको स्थितिमा केही विद्यार्थीको केही एकैछिन झप्प भएर एक मिनट उहाँ एक दुई मिनट आउनु भएन र फेरि आउनुभयो भने त्यसलाई चाहिँ हामीले भन्ने यो अनलाइन पद्धतिबाट र अहिलेको हाम्रो स्थिति परिस्थिति गर्दाखेरि त्यसलाई चाहिँ अन्यथा नलिकन टिचरहरूले पढाउनु पनि पर्छ र पढाइ किन राख्नुपर्छ।
अब यो त प्रविधिको कुरा भयो, अर्को कुरो हाम्रो बानीको कुरा हुन्छ क्या। विद्यार्थीको बानी भनेको कस्तो हुन्छ भने स्कुल लेभलमा मात्र होइन कलेज लेभलमा पनि अब सरको आँखा अगाडि भएको बेला चाहिँ पढ्न मन लाग्ने अर्थात् पढ्नुपर्छ भन्ने लाग्ने, अब चाहिँ सर कोले नदेख्दासम्म चाहिँ पढ्न नपरे पनि हुन्थ्यो भन्ने त्यो धेरैको बानी हुन्छ, कलेजमा पढ्नेहरूको पनि बानी हुन्छ। अब सर नजिक नहुँदाखेरि अहिले त सर त नजिक हुनुहुन्न, अब त्यो उसमा फोनमा मात्रै देखिन्छ, ल्यापटपबाट मात्रै देखिन्छ, मोबाइलबाट मात्रै देखिन्छ। अब सर नजिक नहुँदाखेरि पढाइ कस्तो हुँदो रहेछ, तपाईँहरूले चाहिँ के अनुभव गर्नुभएको छ? जसरी कलेजमा हरेक दिन विद्यार्थी आउँदा जस्तो पढाइ हुन्थ्यो, अनलाइनमा विद्यार्थी नदेखिँदा पनि त्यसै गरी पढाइ गर्न मिलिया छ त?
हजुर, यसो छ, हरेक मिडियम जस्तै हजुर जस्तो मैले अहिले रेडियोमा बोल्दैछु भने जस्तो मिडियम यसको आफ्नो तरिकाले गर्नुपर्ने थियो, यस्तै यो टिभी भयो भने अर्कै तरिकाले त्यसलाई प्रस्तुत गर्नुपर्ने हुन्छ। त्यस्तै हाम्रो क्लासमा पनि टिचरहरू चाहिँ हामीले अलिकति ट्रेन पनि गरेका छौँ, त्यहाँ सुरुका दिनमा हामीले केही फ्याकल्टी डेभलपमेन्ट प्रोग्रामहरू गराएर हामीले अलिकति त्यसमा उहाँलाई चाहिँ अवेर पनि गराएको छौँ कि अब तपाईँ अनलाइन क्लासमा आउनुहुन्छ त्यसमा चाहिँ विद्यार्थीहरूको ध्यान कसरी राख्ने, विद्यार्थीहरूको तपाईँलाई तपाईँप्रति आफ्नो यो क्लासप्रति कसरी उहाँको एटेन्सन राखिराख्ने भन्ने तरिकाहरू पनि हामीले अलिकति गरेछौँ। र मलाई लाग्छ शिक्षकहरूले पनि त्यो मिडियम फरक पर्ने बित्तिकै उहाँले पनि एक दुई दिन क्लास लिने बित्तिकै थाहा पाउँछ कि म कसरी विद्यार्थीहरूलाई चाहिँ एटेन्सनमा राख्न सक्छु। अब त्यो पहिला जस्तै क्लासमा उभिएर पढाउँदा र अहिले अनलाइनमा क्लास लिँदाखेरि फरक छ, धेरै फरक छ है। तर टिचरहरूकै आधारमा आफू चेन्ज गर्नुभएको छ र मलाई लाग्छ त्यो एटेन्सन चाहिँ लिनु सक्नुभएको छ विद्यार्थीहरूको र विद्यार्थीले त्यही आधारमा एटेन्सन लिइराख्नुभएको छ होला। अब 100% त्यही जतिको लेभलको छ भन्नुहुन्छ भने म पनि त्यो मान्दिनँ होला, त्यो 100% त्यही लेभलको नहोला, तर एटलिस्ट अहिलेको यो मिडियमबाट कसरी चाहिँ राम्रो हुनसक्छ भन्दाखेरि टिचरहरूले गर्नुभएको छ त्यस पार्ट चाहिँ।
तपाईँले हजुर जस्तो यसमा चाहिँ यो अनलाइनको पढाइको कुरामा चाहिँ अलिक बढी रुचिमा भर पर्ने भयो क्या, रुचि जाग्नु पर्यो भित्रैदेखि म पढ्नुपर्छ भन्ने रुचि जाग्यो भने मात्रै यो चाहिँ प्रभावकारी हुन्छ होला।
एकदम, तपाईँलाई यसो सोध्नु न, अहिले धेरै विद्यार्थीहरू प्रभावित भएछन्, धेरै विश्वविद्यालयका विद्यार्थीहरू प्रभावित भएछन्, जसको क्लास भइरहेको छ उसले त के सोचिरहेको छ भने म त फर्चुनेट छु, म त भाग्यशाली छु र मेरो क्लास भइरहेको छ भन्दाखेरि उसलाई त्यसले पनि एनर्जी दिएको छ जस्तो लाग्दैछ। आज यस्तो महामारीको बेलामा पनि उहाँहरूको क्लास रोकिएको छैन, उहाँहरूको पठन पाठन भइरहेको छ भन्दाखेरि उहाँ आफैलाई नै धेरै भाग्यवानी सम्झेर उहाँले त्यसले पनि मोटिभेट गरेको छ, त्यसले पनि प्रोत्साहन गरेको छ उहाँलाई चाहिँ यो चाहिँ भएको क्लास त हामीले छोड्नु भएन है, हामीले लिनु पऱ्यो, यस्तो बेलामा पनि क्लास भइरहेको छ, यस्तो बेलामा पनि हामी पढ्नु पाइरहेको छौँ। जति अरू अनफर्चुनेटहरू छन् पढ्नु पाएका छैनन्, पढ्नु खोजिरहेछन् तर भएको छैन भन्दाखेरि त्यो आधारमा पनि विद्यार्थीहरूले अलिकति उहाँहरूको मोटिभेसन चाहिँ बढेको छ होला कि, किन जहिले पनि क्राइसिस हुँदाखेरि जहिले पनि विपद आउँदाखेरि मान्छे अलिकति एनर्जी उसमा बढ्छ कि केही गरौँ, अब यस्तो बेलामा पनि हामीले केही गर्नुपर्छ भन्ने एउटा सोच हुन्छ। मलाई लाग्छ त्यो सोचले पनि विद्यार्थीहरू अहिले अलिकति यो अनलाइन भए पनि हामी पढ्नुपर्छ, यसले चाहिँ हामीले हाम्रो पठन पाठनलाई अगाडि बढाउनै पर्छ भन्ने सोचले पनि उहाँहरू अलिकति मोटिभेट हुनुपर्छ कि जस्तो मलाई लाग्छ।
अब कुनै कुनै विषयमा त जस्तो अब प्र्याक्टिकल प्रयोगात्मक हुन्छ, प्रयोगात्मक भन्ने विषयको जतिकै कलेजमै आएर देखाउनु पर्ने हुन छ, चार्टहरू बनाउने होइन केही सामानहरू चाहिँ प्रदर्शन गरेर कलेजमा चाहिँ डेमोन्स्ट्रेसन गर्नुपर्ने हुनसक्छ, त्यस्ता खालका विषयमा चाहिँ तपाईँहरूले कसरी मिलाउनु भएको छ अनलाइन कक्षा मार्फत?
अब यसमा कस्तो हुन्छ भने जस्तो टुल्स भनौँ, यो चाहिँ हाम्रो एउटा औजार हो, शिक्षकले के औजार प्रयोग गरेर क्लासलाई चाहिँ इन्ट्रेस्टिङ र तपाईँलाई क्लासलाई चाहिँ त्यो आफ्नो उहाँले दिनु खोजेको नलेज दिनु खोजेको स्किल चाहिँ जाओस् भन्ने कुरो हो। अब त्यसमा डेफिनेटली अनलाइन गर्दाखेरि पनि अहिले यति प्रविधिले यति विकास गरेको छ, धेरै कुराहरू छ, धेरै एपहरू छ जहाँ चाहिँ युज गरेर उहाँहरूले त्यो भनौँ न ड्रइङ गर्नु छ भने ड्रइङ गर्नु सक्नुहुन्छ, उहाँहरूले त्यो केही चार्ट बनाउनु छ भने त्यो चार्ट पनि बनाएर देखाउन सक्नुहुन्छ। यस्तो फिल हुन्छ कि विद्यार्थीले त्यो खालि त्यो सानो स्क्रिनमा मात्रै देखेको छ, उसले आँखाको अगाडि ठुलो बोर्डमा होइन कि आँखाको अगाडि त्यो भएको स्क्रिनमा त्यही कुरो देख्छ उसले, त्यसमा कुनै फरक छैन। अलिकति मिहिनेत चाहिँ गर्नुपर्छ शिक्षकहरूले, अलिकति केही कुरोहरू आफ्नो औजारहरू चाहिँ बढाउनु पऱ्यो, मैले भने जस्तो टिचरको पनि त त्यो एउटा इन्स्ट्रुमेन्ट्सहरू हो नि त, उहाँले त्यो चाहिँ जोगाड गर्नु पऱ्यो, त्यसले चाहिँ आफूले उहाँले त्यो एरेन्ज गर्नु पऱ्यो, त्यो गरिसकेपछि उहाँले त्यसलाई युज गरेर पढाउन सक्दाखेरि त्यत्रो डिफ्रेन्स हुँदैन, बरु अझै इन्ट्रेस्टिङ हुन्छ। किनभने त्यहाँ चाहिँ बरु पहिला खालि चकले बनाउनु थियो भने, एउटा मार्करले बनाउनु थियो भने, यहाँ चाहिँ कलरफुल गरेर पनि गर्न सक्नुहुन्छ, अझै कुरो त्यहाँ थप्नु सक्नुहुन्छ, त्यस बिचबिचमा भिडियो राख्न सक्नुहुन्छ, त्यो धेरै कुरोहरू छ जसले चाहिँ इन्ट्रेस्टिङ बनाउन सक्नुहुन्छ टिचरहरूले क्लासलाई। अब त्यो चाहिँ अलिकति उहाँले पनि मेहनत गरेर
हो, अब तपाईँले भने जस्तै सम्भावना त धेरै छन्, प्रविधि धेरै छ, तपाईँले भन्नुभएको जस्तै एपहरू गर्न सक्ने कुरो धेरै छन्, तर त्यसमा चाहिँ अब सिप हुनु पर्यो, जान्नु पर्यो, अब हाम्रा शिक्षक पढाउने सरहरू विद्यार्थीहरू कतिको त्यसमा चाहिँ जान्ने हुनुहुन्छ भन्ने नै महत्त्वपूर्ण कुरा हो। अब यसले बिस्तारै सिकाउनु त सिकायो होइन, विकल्पमा जाँदाखेरि यो कुरा सिक्नुपर्छ भन्ने कुरो त बिस्तारै सिकाउँदैछ भने, सिक्दै सिकाउँदै हुनुहुन्छ सरहरू पनि, विद्यार्थीहरू पनि अब त्यो प्रविधि प्रति फेमिलियर हुँदै पढ्दै हुनुहुन्छ भनेर बुझ्दा हुन्छ।
एकदम एकदम, किनभने यो प्रोसेस नयाँ हो, हेर्नुहोस् कसैले पनि यो प्रविधिबाट हामीले एटलिस्ट नेपालमा चाहिँ हामीले गरेको थिएनौँ, यो होइन हामीले शिक्षण उसमा हामीले हाम्रा यो जुन पारम्परिक विश्वविद्यालयहरू छ त्यसले चाहिँ गरेको थिएन यस्तो प्रयोग, र अब चाहिँ गर्नु पर्दाखेरि सबैले सिक्ने एउटा त्यो एउटा कर्भ हुन्छ कि, उहाँ सिक्दै हुनुहुन्छ तर त्यो कर्भ चाहिँ एकदम चाँडो माथि चढेछ कि, यति चाँडो उहाँले सिकिया हुन्छ, किनभने उहाँलाई त खालि अलिकति देखाइदिने मात्रै पर्ने अहिलेको शिक्षकहरूलाई पनि र अहिलेको विद्यार्थीहरूलाई पनि, अब भनौँ न सानो सानो भाइ बहिनीहरू पनि तपाईँको स्कुलको उनीहरूले जुम कसरी चलाउने, कसरी खोल्ने, कसरी साउन्ड अङ्क अफ गर्ने, कसरी भिडियोलाई अफ गर्ने, ती हामीभन्दा चाँडो सिकिसकेका छन् उनीहरूले। भन्दाखेरि यो प्रविधिमा जुन छ नि त्यो धेरै टाइम लाग्दैन एड्याप्ट हुनुलाई, अलिकति टाइम दिने हो, अलिकति त्यो टाइममै उहाँहरू त्यसलाई सिकिहाल्नुहुन्छ र उहाँहरूले त्यसैको आधारमा क्लासहरूलाई कसरी यो यो भनौँ न मोडलबाट क्लासहरूलाई आफूलाई कसरी तयार हुनुपर्छ गरिहाल्नुहुन्छ। यो एउटा स्लो प्रोसेस त हुन्छ तर अलिकति दिनलाई मात्रै हो, त्यसपछि चाहिँ फास्ट लर्निङ हुन्छ र सबैजना इभल्भ हुँदै जानुहुन्छ।
बिजु कुमार थपलियाजी, तपाईँ पूर्वाञ्चल विश्वविद्यालय व्यवस्थापन संकायको डिन र परीक्षा संयोजक पनि हुनुहुन्छ, हामी परीक्षाको विषयमा केही बेरपछि कुरा गर्छौँ। यही पढाइकै कुरा गर्दाखेरि अहिले पूर्वाञ्चल विश्वविद्यालयमा मात्र होइन कि स्कुल लेभलदेखि अरू धेरै कलेजमा क्याम्पसहरूमा पनि यही तरिकाले पढाइ भइरहेको छ अनलाइन प्रविधि मार्फत। सुरु सुरुमा चाहिँ अलिकति अब यो स्कुल कलेज कहिले खुल्छ त्यो नखुल्दासम्म पढाउँ भन्ने तरिकाले, यो समयको सदुपयोग गरौँ भन्ने हिसाबले पढाउन थालियो। अब चाहिँ बिस्तारै बिस्तारै यो त नियमित कक्षा जस्तै हुँदै गएको छ। अब यो अहिलेसम्म पढेको कुरा चाहिँ यो शैक्षिक क्यालेन्डरमा जोडिन्छ कि यो चाहिँ अब समयको सदुपयोगको लागि मात्रै ठिक हुन्छ?
जस्तो मैले हजुरलाई भने नि कि पहिला जुन हामीले केही क्लासहरू चलिराखेको छ त्यसलाई चाहिँ हामी निरन्तर गरेको छौँ, त्यसलाई चाहिँ शैक्षिक हाम्रो क्यालेन्डरमै जोडिएर गएको छ, र केही विद्यार्थीहरू जसका जाँचहरू चलिराखेको थियो, जाँच निलम्बन भयो, जाँच टाइममा उहाँहरू अट्किनुभयो भनेपछि उहाँहरूको अगाडिको सेमिस्टरको या अगाडिको वर्षको क्लासहरूलाई चाहिँ हामीले निरन्तरता त्यति दिएको थिएन, त्यसलाई दिँदाखेरि पनि उहाँलाई चाहिँ के भनेको छौँ यो एउटा प्रयोगत्मक रूपमा तपाईँहरूले गर्नुहोस् किनभने तपाईँहरूलाई पनि प्रिपेरेसन गर्नलाई टाइम लाग्छ भनेर भनेको थियौँ। तर अब यो जाँच हुने बित्तिकै अनलाइन क्लासेसबाटै जानुपर्छ होला जस्तो लागिरहेको छ अहिलेको हामीले गर्दाखेरि।
अब हामीले अनलाइनबाट कसरी परीक्षा लिने म केही बेरमा कुरा गरौँला यो विषयमा। अब पढाइकै कुरा गर्दाखेरि चाहिँ तपाईँले भनिहाल्नु भयो यो इक्जाम भन्दा बाहेकका अरू जति विषय बाँकी थियो त्यो विषय अहिलेसम्म जसरी पढाइयो त्यसलाई शैक्षिक क्यालेन्डरमा जोडिन्छ, त्यसपछि परीक्षा भइसकेपछि फेरि पनि निरन्तरता दिने तयारी छ भनेर भन्नुभयो, अब परीक्षा गर्ने तयारीमा हुनुहुन्छ, त्यो विषयमा हामी केही बेरमा कुरा गरौँला। अबको अहिलेको अवस्था हेर्दाखेरि यो कोरोनाको प्रभावको कुरा गर्दाखेरि कोरोनाको असर अब सबैलाई थाहा भइसक्यो कि छिटो अब जाने सम्भावना छैन, किनकि जो हामीले लकडाउन सरकारले लकडाउन गर्यो, निषेधाज्ञा गर्यो, फेरि खोल्यो, फेरि पनि निषेधाज्ञा गर्दै खोल्दै ठाउँ ठाउँमा त्यस्तो भइरहेको छ, कोरोना चाहिँ अब छिटो हट्ला, त्यसपछि जनजीवन चल्ला, सहज हुन्छ भन्ने कल्पना चाहिँ अब त्योभन्दा पनि अब कोरोना सँगसँगै अगाडि बढ्नुपर्छ भन्ने कुरा चाहिँ बिस्तारै बिस्तारै धेरैको मानसिकतामा परिसकेको छ, र अरू चाहिँ चलायमान भए पनि आर्थिक क्रियाकलापहरू बिस्तारै कुलो हुँदै गए पनि शिक्षण संस्थाहरू त छिट्टै खोल्ने सम्भावना देखिँदैन, किनकि सबैभन्दा बढी चाहिँ त्यहाँ गम्भीर असर शिक्षण संस्थाहरूको जोखिम त्यहाँ हुनसक्छ। त्यसो हुँदाखेरि हामीले कहिलेसम्म यसै गरी पढाउन सक्छौँ भनेर तपाईँहरूले केही अनुमान गर्नुभएको छ?
अब यो चाहिँ कसो भने प्योरली अनुमान नै हो, हेर्नुहोस् है, मैले पनि अब केही गर्दाखेरि मेरो अनुमान र अरूको अनुमानसम्म नमिल्नु सक्छ, तर अब मैले अहिलेको सरस्वती हेर्दा विश्व रूपीमा उहाँले के डिसिसन गर्दै हुन्छ, मैले अब हेर्दाखेरि कसले के निर्णयहरू गरिराखेको छ त्यसको आधारमा चाहिँ म सक्छु, किनभने हामीसँग बरु जति भनौँ न एउटा सूचनाहरू छ या हामीसँग जति भित्रको के आधारमा यो बढ्दैछ, के आधारमा मेडिसिन बढ्दैछ भन्ने जानकारी हामीसँग सीमित होला, तर अरू विश्वविद्यालय जो चाहिँ अमेरिकामा होस् या युरोपमा होस् जहाँ छन् बाहिर जता छन् उनीहरूसँग अलिक बढी होला कि या ठुल्ठुलो संस्थाहरूले चाहिँ अलिकति बढी उनीहरूसँग थाहा होला कि भनेर हामीले उनीहरूको निर्णय हेर्दाखेरि चाहिँ उनीहरूले के गरेछन् भन्दाखेरि 2021 को जुन जुलाईसम्मलाई उहाँहरूले यो रेगुलर क्लास सञ्चालनलाई रोक्नुभएको छ है भनेपछि उहाँहरूले चाहिँ
हजुर
झन्डै एक वर्षसम्मलाई रोक्नुभएको छ भन्दाखेरि म त्यो आधार लिने हो भने मैले हुनसक्छ हामी आगामी एक वर्षसम्म हामी क्लासमा जान सक्छौँ कि सक्दैनौँ. अब तर कस्तो हो भन्दाखेरि यो त एउटा मेरो मात्रै विश्लेषण होला होइन, तर अरू कसरी
तर पनि तयारी छलफल गर्नुपर्ने बेला त बित्न लाग्यो नि. अब त यसै गरी कसरी चल्ने, अब कहिलेसम्म चाहिँ योजना बनाउने भन्ने विषयमा
हामी हेर्नुहोस् एकदम यसमा त हामीलाई केही छैन. हामी तयारीको रूपमा हामीले जाँचको पछि कुरा गरौँला, र क्लासरूपमा पनि हामी सबै तयारी सबै मेरा संकायका अन्तर्गत हाम्रो विश्वविद्यालय अन्तर्गतका धेरै जस्तो क्याम्पसहरू चाहिँ तयार अवस्थामा हुनुहुन्छ. उहाँहरू अब क्लास फर्मली सुरु गर्दाखेरि हामी अनलाइन पद्धतिबाट हामी जान सक्ने स्थितिमा छौँ. त्यसलाई चाहिँ हामी त्यसको लागि चाहिँ हामी प्रिपेयर छौँ. अब खुलिहाल्यो भने त खुलिहाल्यो, हामी फेरि आफ्नो उही पहिलाको रूपमै हामी आएर हाम्रो क्लासहरू सञ्चालन गर्छौँ, तर भएन भने पनि हामी अनलाइन मेथडबाट अनलाइन उसबाट चाहिँ हामी अगाडि बढ्न सक्छौँ.
अब ढिलो चाँडो खुल्यो भने पनि अहिले जसरी जहाँसम्म पढायो त्यसलाई फेरि त्यसपछि निरन्तरता दिन्छौँ र शैक्षिक सत्र खेर जान दिँदैनौँ. यदि खुल्ने सम्भावना भएन भने पनि एक वर्षसम्मलाई यसै गरी पढाएर विद्यार्थीको त्यो शैक्षिक सत्र चाहिँ खेर जान दिन हुँदैन भन्नेमा तपाईँहरू हुनुहुन्छ भनौँ न. यो चाहिँ अब पूर्वाञ्चल विश्व अरूसँगै पूर्वाञ्चल विश्वविद्यालयको तयारी पनि त्यही नै हो.
सबै विश्वविद्यालयको मलाई लाग्छ तयारी यसरी नै भइरहेको छ, र यसरी नै हामी सक्दो हामी विद्यार्थीहरूको उहाँहरूको वार्षिक जुन छ
बलिदु नेपालमा वैकल्पिक शिक्षण र परीक्षाको विषयमा पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन तथा परीक्षा संयोजक प्राध्यापक डाक्टर बिजु कुमार थपलियासँग थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
कार्यक्रम बलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ. आज हामी वैकल्पिक शिक्षण र परीक्षा बारे पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन तथा परीक्षा संयोजक प्राध्यापक डाक्टर बिजु कुमार थपलियासँग कुरा गरिरहेका छौं. थपलियाजी तपाईँलाई फेरि पनि स्वागत छ. हामीले केही बेर अगाडि यो पढाइको कुरा गरौँ, यो कोरोनाको जोखिमका कारण क्याम्पस स्कुल बन्द भइसकेपछि अरूले जस्तै पूर्वाञ्चल विश्वविद्यालयले पनि अनलाइन प्रविधिबाट पठन पाठन गरिरहेको छ. सुरुका केही दिनमा अप्ठ्यारो भए पनि अब भने विद्यार्थी र शिक्षकहरू चाहिँ यसमा चाहिँ पहुँचमा हुनुहुन्छ र प्रभावकारी भइरहेको छ. पढाइ पनि नियमित रूपमा भइरहेको छ. अब कहिलेसम्म पढाउन सकिन्छ त्यो चाहिँ हामी जहिले स्कुल कलेज खुल्दैन त्यो बेलासम्म यसै गरी पढाउन तयार छौँ र विद्यार्थीको शैक्षिक सत्र खेर जान दिँदैनौँ भनेर त हामीले केही बेर अगाडि तपाईँले भन्नुभयो छलफलमा. अब चाहिँ परीक्षाको कुरा गरौँ न. तपाईँहरूको अरू स्कुलका त बिस्तारै अब एसीसम्मको परीक्षा अब सकिसक्यो, परीक्षा फलै आइसक्यो, विद्यार्थीहरू बिस्तारै अर्को कक्षाको तयारीमा हुनुहुन्छ. अब एसी पास भएका विद्यार्थी कुरा गर्ने हो भने अब कक्षा 11 भर्ना कहिले खुल्छ भन्ने उहाँहरूको तयारी छ. अब त्यसभन्दा माथिल्लो लेभलको परीक्षाको कुरा गर्दाखेरि परीक्षा नै रोकिएको छ. अरू अन्त जस्तै यो पूर्वाञ्चल विश्वविद्यालयको पनि परीक्षाहरू रोकिएको छ. अब रोकिएका परीक्षालाई हामीले कसरी सञ्चालन गर्ने तयारी गरेका छौँ?
हामीले जस्तै हाम्रो एकाडेमिक काउन्सिल हुन्छ र हाम्रो कार्यकारीले चाहिँ निर्णय गरिसकेको छ हाम्रो रोकिएका परीक्षालाई हामीले व्यवस्थित गर्दै लिएर जानुपर्छ भनेर उहाँहरूले निर्णय गरिसक्नु भएको छ. विश्वविद्यालयको सबैभन्दा महत्त्वपूर्ण र एकाडेमिकली सबैभन्दा हाइएस्ट बडीले चाहिँ त्यो निर्णय गरिसकेको छ र त्यसै आधारमा हामी अगाडि बढिरहेका छौँ. अब परीक्षा व्यवस्थापन कस्तो छ भने परीक्षा व्यवस्थापन कार्यालय र परीक्षा नियन्त्रकज्यूले गर्नुहुन्छ, तर त्यसमा केही कुरोहरू अब नयाँ पद्धतिबाट हामीले गर्दाखेरि केही कुरोहरू जोडिएका छन् र ती कुरोहरूको लागि चाहिँ हामी तयारी गर्दैछौँ अहिले. र ती तयारीको पार्ट जुन छ, एक्स्ट्रा पार्ट जुन छ, त्यसको लागि मात्रै म चाहिँ संयोजक हो. मैले सम्पूर्ण परीक्षा चाहिँ मैले नै सञ्चालन गर्ने होइन. परीक्षा व्यवस्थापन कार्यालय छ, परीक्षा नियन्त्रकज्यू हुनुहुन्छ, उहाँहरूले जुन कामहरू उहाँले गर्नुपर्ने उहाँले चाहिँ गर्दै हुनुहुन्छ र केही कुरो भएको छ। तपाईँलाई जस्तै अब अहिले हामी विद्युतीय रूपमा हामीले यो प्रश्न पत्रहरू हामी पठाउँछौँ र विद्युतीय उसमा इन्टरनेटबाटै हामी त्यो प्रश्न पत्रको उत्तर पुस्तिकाहरू पनि हामी लिन्छौँ भनेपछि त्यसको व्यवस्थापन गर्नको लागि चाहिँ एउटा समिति बनेको छ। त्यो समितिले त्यो समितिलाई चाहिँ मैले लिड गरिरहेको छु र त्यो पार्टमा मात्रै हामीले हेर्नु पर्यो। त्यसले गर्दा यो सम्पूर्ण विश्वविद्यालयको एउटा कलेक्टिभ एफर्ट हो र हामीले त्यसलाई चाहिँ अगाडि लिएर जाँदैछौँ। हामीले यसलाई कसरी गर्ने भन्दाखेरि युजिसीले जुन प्यारेन्ट अर्गनाइजेसन हो अथवा सबै युनिभर्सिटीलाई उहाँहरूले चाहिँ एक किसिमले रिसोर्सेस र गाइडलाइन्सहरू दिनुहुन्छ, उहाँहरूले चाहिँ एउटा उहाँले तिन चारवटा पद्धतिबाट चाहिँ जाँच लिन सक्ने विश्वविद्यालयले भन्दाखेरि एउटा चाहिँ टाइम बाउन्ड होम एक्जाम भनिएको छ। हामी त्यसैलाई चाहिँ हामीले हाम्रो विश्वविद्यालयका विद्यार्थीहरू पनि उपयुक्त हुने भन्ने हामीले त्यो देख्यौँ र त्यसको आधारमा चाहिँ हामी जाँदैछौँ, जाँच हामी गर्दैछौँ र हाम्रो तपाईँलाई अब अनि महिनाको चार गतेबाट नै हाम्रो जाँच सुरु भएको छ, टाइम टेबल आइसकेको छ र अरू टाइम टेबलहरू पनि
असोज चार गतेदेखि सुरु हुन्छ,
चार गतेबाट
हजुर। अब कसरी हुन्छ त्यो तपाईँले अलिकति भन्नुभयो अनलाइनबाट क्वेसन पठाउने भन्ने कुरा, त्यो कसरी मिलाउनु, जस्तो घरमा अहिले विद्यार्थी घरमा हुनुहुन्छ, अब तपाईँहरूले घरमा विद्यार्थीलाई नेट मार्फत क्वेसन पठाउने,
हजुर हामीले कसरी गर्छौँ भन्दाखेरि हामीले सबै विद्यार्थी कुनै न कुनै कलेजसँग आबद्ध छन्, हामीले उहाँहरूलाई कलेजको चाहिँ एउटा सेन्टर भन्छौँ हामी, त्यो कलेजमा हामीले क्वेसन पेपर त्यहाँको केन्द्राध्यक्षलाई पठाउँछौँ हामीले क्वेसन पेपर आधीघन्टा पहिला, र केन्द्राध्यक्षले आफ्नो विद्यार्थीको इमेल उहाँले चाहिँ सम्पूर्ण विद्यार्थीहरूको इमेल सङ्कलन गरेर राखिसक्नु भएको छ र उहाँले चाहिँ उहाँहरूलाई चाहिँ सूचना पनि गरिसक्नुभएको छ। त्यो इमेलमा उहाँले ठ्याक्कै 15 मिनट अगाडि उहाँले त्यो क्वेसन पेपर विद्यार्थीहरूलाई इमेल मार्फत पठाउनुहुन्छ र त्यो इमेलबाट विद्यार्थीले पाइसकेपछि उहाँहरूलाई विद्यार्थीहरूलाई चाहिँ के गर्नुपर्छ भने त्यतिखेर इमेल चेक गर्नलाई मात्रै डाटा अन गर्नु पऱ्यो, उहाँहरूले डाटामा गर्नुहुन्छ भने त्यतिखेर उहाँले अनलाइन बस्नु पऱ्यो र इमेललाई गर्नु पऱ्यो, त्यो इमेलमा भएको क्वेसन पेपरलाई उहाँले खोल्नुहुन्छ अनि त्यही डाटा चाहिएन र इमेलमा अब त्यो प्रश्नपत्र उहाँसँग आएपछि उहाँहरूले आफ्नो जाँच सुरु भएको सपोज आज 10 बजेबाट सुरु भयो भने 3 घन्टाको जाँच छ भने उहाँले तपाईँलाई त्यसलाई 1 बजीसम्म उहाँले त्यसलाई लेख्नुहुन्छ है, त्यसलाई चाहिँ उहाँले त्यो आफ्नो उत्तर पुस्तिका उहाँले बनाउनु भएको त्यो उत्तर पुस्तिकामा उहाँले लेख्नुहुन्छ र त्यो लेखिसकेपछि विद्यार्थीहरूले फेरि अब चाहिँ अनलाइन आएर त्यो लेखेको फोटो खिचेर या त्यसलाई स्क्यान गरेर त्यसलाई उहाँहरूले त्यसलाई इमेलमा फेरि आफ्नो केन्द्रमा पठाउँछ, आफ्नो केन्द्र भनेको उहाँहरूको क्याम्पसको केन्द्राध्यक्षलाई, र केन्द्राध्यक्षले चाहिँ सबै विद्यार्थीको कलेक्ट गरिसकेपछि अब त्यति गर्नलाई चाहिँ हामीले विद्यार्थीलाई 2 घन्टा दिएको छौँ टाइम। कसो हुन्छ भन्दाखेरि हामीले केवल काठमाडौँ या विराटनगर मात्रै सोचेर भएन, हामीले हाम्रो इन्टेरियर कहाँ कहाँ हुन्छ विद्यार्थीहरू त्यहाँ चाहिँ हजुरले अघि पनि भन्नुभयो झपरबत्ती आउला जाला इन्टरनेट आउला जाला भन्ने कुरो जुन प्रब्लम छ त्यो विद्यार्थीले आफ्नो क्यामेराबाट आफ्नो मोबाइलको क्यामेराबाट उहाँहरूले त्यो स्क्यान गरेर ती सबै राखिसकेपछि उहाँलाई 15-20 मिनट आधी घन्टा भए पनि उहाँले त्यति अपलोड गर्न सकिहाल्नुहुन्छ र त्यति टाइमसम्म उहाँले चाहिँ इन्टरनेट भएको ठाउँमा चाहिँ बसिदिनु पर्यो। मैले अब घरमै बसेर
भनेको जस्तो यसरी बुझाउनु, अब पहिला परीक्षा हुँदाखेरि 10 बजीबाट सुरु हुन्थ्यो भने सबैको 10 बजीबाट सुरु हुन्थ्यो, 3 घन्टाको छ भने 11, 12, 1 बजीसम्म सिद्ध्याउनु पर्थ्यो, अब यसरी चाहिँ अनलाइनबाट चाहिँ परीक्षा भइसकेपछि विद्यार्थीलाई प्रश्न पठाइन्छ इमेल मार्फत होइन त्यहाँ कुनै एउटा सम्बन्धित केन्द्रबाट, अनि विद्यार्थीले चाहिँ आफ्नो चाहिँ अनुकूल प्रविधिको अनुकूल हेरेर निश्चित समयभित्र लेखेर पठाउनु पर्यो होइन, सबैले एउटै समय नहुन पनि सक्छ,
अब कोही अब जस्तो 3 घन्टामा त लेख्नु सबैले लेखे होइन, जाँचौँ हामी हेर्छौँ 2 घन्टामा पनि सकेर निस्केका हुन्छन् होइन, त्यसरी 3 घन्टामा सबैले सक्थ्यो भने अहिले पनि हामी 3 घन्टामा सबैले सक्नुहोस् भनेको छौँ र 3 घन्टापछि हामी 2 घन्टा उहाँलाई दिएका छौँ, त्यो 2 घन्टाभित्रमा उहाँले चाहिँ त्यो प्रोसेसिङ गरेर भनौँ न जुन स्क्यान त्यो फाइल बनाएर अरू त्यो फाइललाई चाहिँ उहाँले अपलोड गरिदिने हो, उहाँले जुन इमेल उहाँहरूलाई क्याम्पसले दिएको छ त्यो कलेजले दिएको छ त्यो इमेलमा उहाँले त्यसलाई फिर्ता पठाइदिने हो, हो त्यति गर्नलाई चाहिँ हामीले 2 घन्टा दिएको छौँ। अब त्यो चाहिँ कसैले 5 मिनटमा पनि भइहाल्छ, 3 घन्टा 5 मिनटमा सकिएला कसैको है, अब कसैकोलाई अब टाइम लाग्ला अलिकति यता नभला, मैले त्यसले 2 घन्टा किन दिएको भन्दाखेरि कोही अलिकति तपाईँलाई आफ्नो घर एरियामा मेरो यो टोलमा बत्ती नै भएन आज आएन भने चाहिँ अर्को टोलमा पनि गएर उसले त्यति चाहिँ गर्नु सक्यो नि त, जहाँ चाहिँ अलिकति विद्युतको ऊ छ जहाँ चाहिँ नेट चल्छ भने त्यो अलिकति भए पनि ऊ 10-15 मिनट पनि अलिकति टाढा कहीँ जानुपर्छ भने त्यति गएर उहाँले चाहिँ गरिदिनु सक्नु,
अर्को दिन चाहिँ मिल्दैन, जस्तो आज मेरोमा बत्ती आएन भने अर्को दिन गर्छु भन्न चाहिँ मिल्छ।
त्यस्तो हामीले दिएको छौँ, टाइम बाउन्ड भनेको छौँ, हामीले टाइम बाउन्ड गरिदिएको छौँ, त्यो टाइम बाउन्डभित्र चाहिँ उहाँले गरिसक्नु पर्ने।
अब यसमै धेरैको जिज्ञासा हुन सक्छ, अब सरहरू नजिकै भएको बेला, गार्ड भनौँ न परीक्षाको बेला, त गार्ड नजिकै भएको बेला त आँखा कान छलेर चाहिँ चिड छोड्ने धेरैको बानी हुन्छ, अब यसमा त विद्यार्थीले जे गर्न पनि पाउने भयो छुट।
हजुर, अब यसलाई यसरी हेर्नु पर्यो, हामीले यसलाई चाहिँ होम बेस्ड भनेकै छौँ, होइन एसाइनमेन्ट जब भन्छौँ नि हामी, एसाइनमेन्ट हुँदाखेरि उसले कुनै पनि रेफरेन्स लिएर गर्न सक्छ, एउटा पार्टले चाहिँ है रेफरेन्स लिएर गर्न सक्छ, तर हाम्रो क्वेसन पेपरमा जतिवटा क्वेसन्स छ, जति टाइम 3 घन्टाको छ, र फेरि उसलाई अपलोड पनि गर्नुपर्छ। मलाई लाग्छ विद्यार्थीहरू त्यो उहाँलाई चाहिँ आफ्नो उत्तर पुस्तिका एन्सर लेख्दैखेरि नि उहाँले त्यो उत्तर लेख्दैखेरि उहाँलाई त त्यति टाइम हुँदैन कि म यता सबैतिर चारेर सबैतिर हेरौँ भने चाहिँ उहाँलाई त्यति फुर्सद हुन्छ जस्तो मलाई लाग्दैन। र अर्को कुरो हजुरले पनि भन्नुभयो, फिजिकल जाँच हुँदा त उहाँले चोर्नु खोज्नुहुन्छ भने, अब यो नियतको कुरो हो, उहाँहरू मलाई निकै लाग्छ विद्यार्थीहरू पनि एकदम सज्जन हुनुहुन्छ, उहाँहरू एउटा असल हुनुहुन्छ, उहाँले आफ्नो इभ्यालुएसन गर्दै हुन्छ भने उहाँहरूले एउटा भनौँ न एउटा जुन पद्धतिबाट हामीले गर्नु भनेका छौँ त्यो पद्धतिबाट मात्रै उहाँले फलो गरेर गर्नुहुन्छ, र त्यसलाई चाहिँ तपाईँले जुन एउटा धेरै समाजमा धेरै कुरो टिप्पणी आएको छ मैले देखिरहेको छु, त्यो चिटिङ, त्यो चिटिङ भन्ने कुरो होइन, रिफरेन्स होइन, होम बेस भनिसकेपछि एसाइनमेन्ट भनिसकेपछि यो रेफरेन्स लिनु पाउँछ, रेफरेन्स भनेको उसले हेर्ने कुनै किताबमा टेक्स्टमा के लेखेको छ बुझ्ने, अनि त्यो बुझेर उसले फेरि आफ्नो भाषामा लेख्छ उसले, त्यो भन्दाखेरि तपाईँले विद्यार्थीले पढ्यो, नपढेको विद्यार्थीले पनि तपाईँ पढ्यो अहिले त्यतिखेर पढेर उसले लेख्यो, त्यो आधारमा चाहिँ हामीले यसलाई किनकि यो पद्धति भन्दाखेरि नि यो पद्धति नयाँ होइन, हाम्रो लागि नौले होला, इन्टरनेट माध्यमबाट गर्दाखेरि नौ, हामी कुनै पनि विश्वविद्यालय हामी हेरौँ विश्वका विश्वविद्यालयहरू, यी विश्वविद्यालयहरूमा यो प्रक्रियाबाट जाँच लिइराखेको पनि छन्, जाँच भइराखेको पनि थियो, अब यति हो कि हामीले चाहिँ अहिले प्रयोग गर्दैछौँ त्यो पनि अनलाइन मार्फतबाट गर्दैछौँ भनेर मात्रै हो, नभए एसाइनमेन्ट बेसतिर पनि हामी पास गरेर आएको छौँ, हामी किनकि बाहिर विश्वविद्यालयबाट पढ्दा आउँदाखेरि त्यो अनुभव हामीसँग छ, र त्यसले चाहिँ एउटा विद्यार्थीलाई अझै मलाई लाग्छ बढी मेहनत गर्न चाहिँ प्रेरित गर्छ।
अब यो चाहिँ पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत पढायो भने सबै फ्याकल्टी र विषयको लागि तपाईँहरूको तयारी हो, परीक्षाको तयारी, अनि अब प्रयोगात्मक लिखितको त भयो, प्रयोगात्मकको हकमा चाहिँ कसरी मिलाउनुहुन्छ?
अहिले तत्कालको लागि चाहिँ हामीले यसलाई के भनेको छौँ भने प्रयोगात्मक पनि छ, केही सब्जेक्टहरूमा केही विषयहरूमा प्रयोगात्मक जाँचहरू पनि हुन्छ, त्यसलाई चाहिँ हामीले अहिले यो सोसियल डिस्टेन्सिङको आधारमा यातायात अलिक खुलिसकेपछि अनि बल्ल हामी त्यसलाई चाहिँ अगाडि बढाउँछौँ, र त्यसलाई चाहिँ अहिले हामी प्रयोग गरेका छौँ। मेजरली हाम्रो इन्टेन्सन चाहिँ के हो भन्दाखेरि, अहिले हामीले रेगुलर विद्यार्थीको लागि मात्रै गरिरहेका छौँ, त्यो गरिसक्दाखेरि उहाँहरू अगाडिको कक्षामा पढ्न पाउनुहुन्छ भन्ने हाम्रो धारणाले, सो द्याट उहाँहरूको चाहिँ शैक्षिक वर्ष चाहिँ नबिग्रियोस् भनेर उहाँहरूलाई चाहिँ अगाडि हामी बढाउन लिएर जानेछौँ, र साथैसाथ अरू पनि विद्यार्थी जति पनि छन् हाम्रा विश्वविद्यालयका आंशिक विद्यार्थीहरू पनि छन् भने उहाँहरूको लागि पनि हामीले यसरी अनुरूप हामीले के कसरी गर्न सकिन्छ हामी अगाडि लिएर जाँदैछौँ।
आंशिकहरूको पनि भने जस्तो कसैको चाहिँ विषय लागेको छ भने उहाँहरूले पनि आफ्नो सम्बन्धित क्याम्पसमा चाहिँ सम्पर्क गरेर अनलाइनबाट परीक्षा दिन पाउनुहुन्छ।
हामी त्यसलाई पनि हामी यसै आधारमा हामी अगाडि बढाउँदैछौँ, त्यसो भए हामी हाम्रो ट्रेनिङहरू त भइ पनि सकेका छौँ, ट्रेनिङहरूलाई अझै परिषद गर्दै हामी लिएर जाउँ। हामी हाम्रो के भनेको छौँ एकाडेमिक उसमा पनि काउन्सिलको मिटिङमा निर्णयको आधारमा चाहिँ क्रमश रूपमा हामीले यो तपाईँलाई अहिले रेगुलर विद्यार्थी अनि अन्तिम परीक्षाको विद्यार्थीहरूलाई र आंशिक विद्यार्थीहरूलाई चाहिँ हामी अगाडि बढाउँदै लिएर जान्छौँ भनेका छौँ, र त्यसै आधारमा हामी अगाडि बढ्दै जान्छौँ।
अब थपलियाजी, जस्तो अब यसमै पनि अर्को के जिज्ञासा आउन सक्छ भने, अहिले चाहिँ यो एसईको परीक्षाफल आइसकेपछि पनि धेरै गुनासो के आयो भने, स्कुल कलेजले आफू खुसी नम्बर दिए विद्यार्थीलाई भन्ने चाहिँ गुनासो आएको थियो, र अहिले केही केही ठाउँमा सुनिन्छ यो 11 कक्षाको भर्ना लिनको लागि चाहिँ विद्यालय कलेजहरूले चाहिँ त्यति मानिरहेका छैनन् त्यस्ता विद्यार्थीलाई भन्ने कुरा पनि सुनिनमा आएको छ। अब यस्तो परीक्षा चाहिँ कतिको विश्वसनीय हुन्छ भन्ने प्रश्न छ, त्यो प्रश्न मेटाउनको लागि चाहिँ, त्यस्तो खालको प्रश्न नआउन दिनको लागि चाहिँ तपाईँहरू कतिको अहिलेदेखि नै तयारीमा हुनुहुन्छ?
हजुर, मैले त्यो अघि पनि एउटा प्रश्नमा मैले त्यसको अलिकति जवाब दिइसकेको थिएँ, मैले भने यो पद्धति नयाँ हाम्रो लागि लाग्न सक्छ, हाम्रो यो समाजको लागि नयाँ लाग्न सक्छ, तर यो पद्धतिबाट चाहिँ जाँच अरू विश्वविद्यालय विश्वका ठुल्ठुला विश्वविद्यालयले प्रयोग गरिसकेका छन् र यसले चाहिँ सबभन्दा बढी राम्रो रिजल्ट निकाल्छ इन द डेज टु कम आगामी दिनहरूमा चाहिँ हेर्दाखेरि, त्यसैले गर्दाखेरि अहिले केही व्यक्तिहरू सशङ्कित हुन सकिन्छ यो पद्धतिबाट, तर म चाहिँ विश्वस्त दिन चाहन्छु हामीले विद्यार्थीको इभ्यालुएसन गरेको उहाँलाई चाहिँ हामीले यो इभ्यालुएसन भनेको एउटा भनौँ न उसले कति पढ्यो उसले कति बुझ्यो त्यो कुरा मात्रै हामीले जाँच्ने हो, उहाँको नलेज कति छ भनेर, यो चाहिँ अब फेल पास हुनु पर्ने त्यो स्थिति त्यो होइन कि त्यो चाहिँ अलिकति हामी त्यो आधारमा चाहिँ हेर्नुपर्ने हुन्छ यसलाई। र त्यसमा चाहिँ म चाहिँ के विश्वस्त गराउन चाहन्छु भने यो नयाँ पद्धति यसले चाहिँ गर्यो भन्ने होइन, अहिले यही महामारीको बेलामा पनि तपाईँले हेर्नुहुन्छ भने ठुल्ठुला राम्रा विश्वविद्यालय जुन विश्वविद्यालयसँग हामी नेपालको पनि सम्पूर्ण विद्यार्थी आबद्ध थिए पहिला, जस्तै कलकत्ता युनिभर्सिटी हामीले लिने भने कलकत्ता युनिभर्सिटीले पनि ठ्याक्कै यही हामीले जुन पद्धति अहिले टाइम बाउन्ड होम एक्जाम गरेर छन् त्यही पद्धतिबाट उहाँहरूले पनि गर्दै हुनुहुन्छ भन्दाखेरि हामी पहिला त कलकत्ता युनिभर्सिटी अन्तर्गतै थियौँ त हामीले पहिला हाम्रो कलेजहरू सुरु गर्दाखेरि विश्वविद्यालयले पनि त्यसरी नै गर्दैछ र अनेकौँ विश्वविद्यालयले अहिलेको महामारीको बेलामा पनि यही गरेको छ र पहिले पनि गरिरहेको छ। मैले भन्छु म करिब करिब 15 वर्ष पहिला म बाहिर पढेर आउँदाखेरि पनि मैले त्यतिखेर पनि यस्तो एक्जाम दिइसकेको हो र यो चाहिँ त्यति नौलो कुरो होइन, खालि हाम्रो लागि चाहिँ हाम्रो परिवेशमा चाहिँ अलिकति नौलो जस्तो लागेको मात्रै हो, तर भन्छन् नि कुनै पनि यो एउटा क्राइसिसमा हामीले अपर्च्युनिटी पनि आउँछ, यो अपर्च्युनिटी हामीले नयाँ नयाँ पद्धतिबाट पनि हामी विद्यार्थीहरूको इभ्यालुएसन गर्न सक्छौँ है भन्ने कुरो चाहिँ एउटा एउटा टेस्ट पनि हुन्छ हामीलाई र यसले चाहिँ विश्वविद्यालयहरूको मलाई लाग्छ गुणस्तर अझै राम्रो पार्नलाई पनि यसले मद्दत गर्छ होला।
अब हामी अन्त्यमा आइपुगेका छौँ बिजु कुमार थपलेजी, हामीले एउटा चाहिँ यो कोरोनाको जोखिम सँगसँगै अब पढाइलाई पनि हामीले त्यसै अनुसार ढाल्न पर्यो, विकल्पहरू सोच्नु पर्यो, हामीले सुरुदेखि नै यो कोरोनाको चाहिँ जोखिम बढेको र लकडाउन भएको केही समयपछि नै हरेक स्कुल र क्याम्पसले जस्तै पूर्वाञ्चल विश्वविद्यालयका क्याम्पसहरूमा पनि अनलाइन प्रविधिबाट पढाइ भइरहेको छ र त्यो पढाइ चाहिँ बिस्तारै बिस्तारै अब प्रभावकारी हुन थालेको छ र सँगसँगै अब चाहिँ रोकिएका परीक्षाहरू पनि अनलाइन प्रविधिबाट लिने तयारीमा हुनुहुन्छ तपाईँहरू र अरू कलेज अरू विश्वविद्यालय र अरू शिक्षण संस्थाहरूले पनि यही गर्दैछन्। अब यो हामीले यो कोरोनाको जोखिमले यस्तो खालको अवसर पनि ल्यायो भनेर एउटा सकारात्मक पाटोबाट पनि सोच्ने बेला आयो होला होइन, जस्तो प्रविधिको प्रयोगमा विद्यार्थीसँगै शिक्षकहरू पनि जानकार हुनुभयो, नयाँ नयाँ प्रविधिहरू चलाउनु सबैले जान्नुभयो, अब चाहिँ कलेज पढ्नको लागि कलेजमै जानुपर्छ भन्ने पनि भएन किनकि यहाँ दूर शिक्षाको चाहिँ महत्त्व आफ्नो ठाउँमा छ, यसले त बिस्तारै बिस्तारै अवसर पनि ल्यायो भनेर बुद्ध हुने पनि
एकदम एकदम यो अवसर नै हो हाम्रो लागि भनौँ न एउटा सबभन्दा ठुलो कुरो म अहिले यो महामारीको बेलामा सबभन्दा ठुलो चाहिँ स्वास्थ्य नै हो आफ्नो ज्ञान हो होइन, पहिलो त त्यसलाई नै हामीले सुरक्षित राख्नु पऱ्यो र त्यो सुरक्षित राख्दा राख्दै हाम्रो आफ्नो अरू अधिकारहरू पनि हामीले प्रयोग गर्दै जानु सक्नु पऱ्यो र त्यो आधारमा चाहिँ हामीले विश्वविद्यालयले धेरै मिहिनेत गरेर कसरी चाहिँ अनलाइन क्लासेस हुनसक्छ कसरी सञ्चालन गर्न सक्छौँ त्यस आधारमा हामीले सोच्दै हामी सबै अगाडि हाम्रो इन्फ्रास्ट्रक्चर त्यही आधारमा हामीले बढाउँदै गइरहेका छौँ। त्यसै गरेर विद्यार्थीहरू पनि मलाई लाग्छ अब उहाँले पनि बुझ्नुभयो, अब त्यस मैले अघि भनिसकेँ ग्रेजुएसन लेभलका छन् विद्यार्थीहरू मास्टर्स लेभलका छन् उहाँले पनि बुझिसक्नुभयो अब चाहिँ हामी अलिकति हामी आफ्नो सोचबाट पनि हामी परिवर्तन हुनुपर्छ परिवर्तित हुनुपर्छ र त्यो आधारमा उहाँले पनि यसलाई सकारात्मक रूपमा एउटा नयाँ अपर्च्युनिटी हाम्रो लागि भयो नयाँ प्रविधिबाट चाहिँ हामीले सिक्न पाइरहेका छौँ भने उहाँले पनि लागेर उहाँहरू पनि यसमा यसपछि अब उहाँहरू पनि सकारात्मक हुँदै क्लासमा पार्टिसिपेसन उहाँहरूले बढाउनु भएको छ त्यसैले गर्दाखेरि मलाई लाग्छ एउटा यो सकारात्मक एउटा भनौँ न एकदम कालो बादलको भित्र पनि एउटा चाहिँ उज्यालो चाहिँ यो रूपले चाहिँ हामीले पाएका छौँ कि नयाँ प्रविधिबाट नयाँ सोचबाट चाहिँ हामी सम्पूर्ण जगतले हामी शिक्षक जगतले जति पनि हामी आबद्ध व्यक्तिहरू छौँ भनौँ न विद्यार्थी होस् या त टिचर्सहरू होस् या विश्वविद्यालयका संस्था जस्तो विश्वविद्यालय जस्तो होस् या स्कुल होस् र साथसाथै गार्जेन्सहरू पनि अभिभावकहरू पनि त्यसलाई अब त्यो यसरी नगरी उपाय छैन भने उहाँहरू पनि त्यो एउटा सोच उहाँहरूको पनि परिवर्तन हुँदैछ र त्यसले गर्दाखेरि मलाई लाग्छ एउटा तपाईँले भनेको यो एउटा सकारात्मक रूपमा पनि हामी लिउँ केही अक्षरले हामीलाई सकारात्मक रूपतिर पनि लिएर जान्छ र त्यसलाई सकारात्मक रूपले हामीले गऱ्यौँ भने यो अझै राम्रोसँग सक्सेस हुँदै जान्छ र हाम्रो पठन पाठनको जुन क्वालिटी छ त्यो अझै बढ्छ भन्ने म विश्वस्त छु।
हुन्छ थपलेजी, तपाईँलाई समयको लागि जानकारीको लागि धेरै धेरै धन्यवाद।
धन्यवाद सर।
उहाँ हुनुहुन्थ्यो पूर्वाञ्चल विश्वविद्यालयका व्यवस्थापन संकायका डिन तथा परीक्षा संयोजक प्राध्यापक डाक्टर बिजु कुमार थपलिया। उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट एकसाथ प्रसारण भइरहेको बलिदो नेपालको समय सकिन लागेको छ। बलिदो नेपालबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै मिलन तिमिल सिन्हा पनि विदा हुन्छु। उज्यालो रेडियो र अनलाइनका सामग्री भाइबरमा पनि उपलब्ध छन्। उज्यालो रेडियो सुन्दै र उज्यालो अनलाइन हेर्दै गर्नुहोला। नमस्कार।